यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग प्रधानमन्त्री सुशीला कार्कीद्वारा औपचारिक ब्रिफिङ, समसामयिक विषयबारे छलफल जारी। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाको लागि सरकार पूर्ण रूपमा सजग रहेको गृहमन्त्रीद्वारा जानकारी। युक्रेन युद्धको विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र आईसीसी पुरूष टी20 विश्वकप एशिया र इस्ट एसिया प्यासिफिक छनौटको उपाधिको लागि नेपाल आज सामोआसँग प्रतिस्पर्धा गर्दै। समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल स्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले नेपाल स्थित सबै 26 कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँगको देशको वर्तमान अवस्था बारे ब्रिफिङ गरिरहनु भएको हो। उहाँले विदेशी कूटनीतिज्ञहरूसँग पहिलो पटक छलफल गर्नुभएको हो। बैठकमा नेपालको समसामयिक अवस्था, राजनीतिक परिस्थिति तथा आउँदो फागुन 21 तोकिएको प्रतिनिधि सभा निर्वाचन बारे छलफल र परामर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री ओमप्रकाश अरियालले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रहरीलाई स्रोत साधन र मनोबलका हिसाबले समृद्ध र शक्तिशाली बनाउनु पर्ने बताउनु भएको छ। 70 प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित अमर प्रहरी प्रति श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री अरियालले समाजको हरेक घटनामा प्रहरीले अग्रपंक्तिमा रहेर सुरक्षा दिँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि पनि प्रहरीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। नेपाल प्रहरीसँग स्रोत साधनको अभाव भएमा निर्वाचन समेत असम्भव हुने भन्दै मन्त्री अरियालले यस विषयमा सरकारले गम्भीरताको साथ सोचेको बताउनुभयो।
समाजका हरेक घटनामा प्रहरीले नै फर्स्ट रेस्पोन्डरको रूपमा काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्रपंक्तिमा रहने कारणले प्रहरीको काम कारवाहीको सम्बन्धमा मात्रै नभई सरकार प्रतिको धारणा र सोको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने गर्दछ। आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गराउनु पर्ने दायित्व पनि छ। शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोत साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको छ। यसर्थ प्रहरीलाई साधन स्रोत युक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अगाडि बढाउनेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु।
मन्त्री अरियालले गत भदौ 23 र 24 गतिको जेन्जी आन्दोलनमा पनि प्रहरी अग्रपंक्तिमा भएको कारण नै प्रहरीलाई धेरै क्षति पुगेको बताउनुभयो। जेन्जी प्रदर्शनसँगै बाढ़ी पहिरोमा केही दिन अघि प्रहरीले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गर्दै उहाँले अबका दिनमा प्रहरीलाई प्रविधि मैत्री बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले भ्रष्टाचार रहित समाज, सुशासन, स्थायित्व, पारदर्शिता तथा सहज सार्वजनिक सेवा प्रवाह जस्ता कुनै समूहका सदस्यको मात्र नभई आम नागरिकले चाहेको विषय रहेको भन्दै यसप्रति नेपाल प्रहरी विगतदेखि नै संवेदनशील रहेको बताउनुभयो। उहाँले नेपाल प्रहरीले राष्ट्र र नागरिकको शान्ति सुरक्षाको लागि सदैव काम गर्दै आएको र यसप्रति सधैं प्रतिबद्ध रहेको बताउनुभयो। नागरिक प्रहरी सहकार्य सुरक्षाको लागि अपरिहार्य भन्ने मूल नाराको साथ मनाइने यस दिवसको अवसरमा नेपाल प्रहरी संगठनप्रति योगदान पुर्याउनेहरूलाई सम्मान गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्धन र युवाहरूको संलग्नताका विषयमा जेन्जी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिहरूसँग सुझाव लिएको छ। मन्त्रालयमा आज भएको छलफलमा संचार मन्त्री जगदीश खरेलले जेन्जी युवाहरूको आन्दोलनका क्रममा उठेको महत्वपूर्ण विषय सुशासन र आवश्यक प्रविधि सम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रविधि क्षेत्रमा समृद्ध युवाहरूबाट आएको सुझाव महत्वपूर्ण हुने बताउनुभयो। मन्त्री खरेलले विपदको समयमा प्रविधिको प्रयोग मार्फत गरिएको पूर्व सूचना प्रणालीले महत्वपूर्ण काम गरेको र जनधनको क्षति न्यूनीकरण भएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रको सुधारको लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताउनुभयो।
अस्ति मात्रै जुन विपदको सामना हामीले गर्यौँ, विपदको सामना गर्दा हाम्रो डिजिटल ट्रान्सफर्मेसनको कुरा गरिरहेको, अर्ली वार्निङ सिस्टमको कारण जनको क्षति हुनबाट हामीले बचाउन सक्यौँ, महत्वपूर्ण सम्पत्ति बचाउन सक्यौँ। एउटा डिजिटल ट्रान्सफर्मेसन कसरी सम्भव छ भन्ने कुराहरूको मैले डिजास्टरमा एउटा इक्जाम्पल होला। त्यस्तै हाम्रो एजुकेसनमा, हेल्थमा, एग्रिकल्चरमा, टुरिज्ममा, इन्फ्रास्ट्रक्चर डेभलप कयौँ कुराहरूमा चाहिँ अवलम्बन गरेर जेन्सी जनआन्दोलनमा उठेको एकदमै महत्वपूर्ण भोइस भनेको के हो भने गभर्नेन्सको कुरा पनि हो, सुशासनको कुरा पनि हो। र हाम्रो मन्त्रालयलाई के लाग्छ भने हामीले डिजिटल ट्रान्सफर्मेसन मार्फत चाहिँ गुड गभर्नेन्सको एस्योरेन्स चाहिँ गर्न सक्छौँ।
छलफलमा संचार सचिव राधिका आर्यालले प्रविधिको प्रयोग र विकासको लागि संचार मन्त्रालयले विभिन्न योजना अगाडि बढ़ाइरहेको सन्दर्भमा युवाहरूबाट आएका महत्वपूर्ण सुझावलाई समेटेर अगाडि बढ़ने बताउनुभयो। छलफलमा जेएनजी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिहरूले भ्रष्टाचार रहित समाज निर्माण र सुशासनको प्रवर्धनको लागि आवश्यक पूर्वाधारहरूको प्रभावकारी प्रयोगमा सरकारले काम गर्नुपर्नेमा जोड़ दिएका छन्। प्रविधिको प्रयोग र विस्तारमा जोड़ दिनुपर्ने, देशका सबै भूभागमा मोबाइल नेटवर्कको प्रभावकारी विस्तार गर्नुपर्ने, इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्ने, डिजिटल अर्थतन्त्रको लागि नेपाल टेलिकमको सेवा र प्यान नम्बरलाई व्यवस्थित बनाउनुपर्ने, प्रभावकारी डाटा सेन्टर निर्माण गर्नुपर्ने, हेलो सरकार जस्ता टुटेका कार्यक्रम शुरू गरी आम नागरिकसँग जोड़िनुपर्ने जस्ता सुझाव जेएनजी प्रतिनिधिहरूले दिएका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल अन्तर्व्यवस्थापिका संघ आईपीयूको 151 महासभामा सहभागी हुन जेनेवा प्रस्थान गर्नुभएको छ। राष्ट्रिय सभाका सदस्यहरू गोपी बहादुर सार्की आछामी र मदन कुमारी शाह गरीमा सम्मिलित संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल आज बिहान जेनेवा प्रस्थान गर्नुभएको हो। यही कार्तिक 2 गतेदेखि 6 गते अक्टोबर 19-23 स्विजरल्याण्डको जेनेवामा आयोजना हुने सभामा अध्यक्ष दाहालले संकटका समयमा मानवतावादी मान्यता र मानवतावादी कार्यलाई समर्थन विषयमा मन्तव्य प्रस्तुत गर्नुको साथै द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ। आईपीयू स्थायी समितिका कार्यक्रममा प्रतिनिधि मण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनुहुनेछ। शाहले महिला सांसदहरूको मञ्चको बैठकमा पनि सहभागिता जनाउनुहुनेछ। प्रतिनिधि मण्डल भ्रमण कार्यक्रम सम्पन्न गरी कार्तिक 9 गते आइतबार साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको छ। तिहार तथा छठ पर्व नजिकैसँगै मधेसमा माटाका भाँडा तथा बाँसका सामग्रीहरूको बिक्रीमा वृद्धि भएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मिथिलाञ्चल सहित तराई मधेसको महान पर्व दीपावली तथा छठ पर्व नजिकिएसँगै माटोको भाँडा बर्तन तथा बाँसका सामग्रीहरूको बिक्री अत्यधिक मात्रामा बढेर गएको छ। माटोको भाँडा तथा दियो बिक्री गरेर राम्रो आय आर्जन गर्दै आएका कुम्हार जातिले अहिले मेहनत अनुसारको मूल्य पाउन नसकेपछि चिन्तित बनेका छन्। दीपावली तथा छठ पर्वमा माटोको भाँडा बर्तनको साथै दियो अत्यधिक मात्रामा बिक्री हुने गरेको छ। जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 24 बसैयाका सुनिता पण्डित। छठ पर्वमा बाँसका सामग्रीहरूको अत्यधिक प्रयोग हुने गरेको छ। छठमा छैटी, सुपा, सुपली, डगरी, टपरी, नाङ्लो सहितका सामग्रीहरूको अत्यधिक मात्रामा बिक्री वृद्धि भएको छ। जनकपुर धामको पेठिया बजारमा बाँसको सामान बिक्री गर्दै आएका सुनिल शाह।
छैठमा कनी बेसी भ जाए है, छैठके बादमा कम रहे।
कुम्हार जातिले बनाएको माटाका भाँडा बर्तनहरू शुद्ध हुने भएकाले छठमा अत्यधिक प्रयोग हुने गरेको छ। यसै गरी डोम जातिले उत्पादन गरेको बाँसका सामग्रीहरू पनि शुद्ध हुने भएकाले प्रयोग गर्ने गरेको बताउँदै जनकपुर धामका नीलम देवी।
डोम घरके बर्तन छैठमा शुद्ध होइन के मानले है, नै त लोक पितलो के किन लेही जे त महंगा किन्ते सबे, जे 5-7 हजार के पितले के किन का सब साल करदिन।
प्रकृति र संस्कृतिको अनुपम संयोगको रूपमा रहेको दीपावली तथा छठमा माटो तथा बाँसको सामग्रीको अत्यधिक खपतले यसको उत्पादनमा पुस्तौदेखि लागेका समुदायको आय आर्जनको माध्यम बनेको छ। पछिल्लो समयमा आधुनिकता सँगै दियोको ठाउँमा झिलिमिली बत्ती तथा तामा एवं पित्तलको बर्तनले यी जातिको पुर्खौली पेसा संकटमा पर्ने त होइन, यसतर्फ सजग रहन जरुरी रहेको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, जनकपुर धाम।
रिपोर्ट पछि बाँकी समाचार। अस्तिदेखि जारी नेकपा एमाले पार्टीको दशौं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आज पनि बोल्न बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ। ललितपुरको भनी मण्डलमा बसिरहेको बैठकमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव र जिज्ञासाहरूको अध्यक्ष केपी शर्मा ओलीले एकमुष्ट जवाफ दिएपछि बैठक समापन गरिने नेकपा एमाले जनाएको छ। बैठकको अन्त्यमा एमाले पार्टी महासचिव प्रदीप कुमार वालीले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन अघि नै कांग्रेसमा पुस्तान्तरण तथा रूपान्तरण हुनुपर्ने माग गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उहाँले रूपान्तरण र पुस्तान्तरण भए मात्रै निर्वाचनमा बहुमत ल्याउन सक्ने धारणा राख्नुभयो। केन्द्रीय सदस्य पौडेलले पार्टीले पुस्तान्तरण र रूपान्तरणको युवा मुद्दा सम्बोधन गर्नुपर्ने भन्दै पार्टी नेतृत्वमा युवा सहभागिता वृद्धि गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। विद्यमान संकटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो। रामेछापको सुनापती गाउँपालिकाका 77 परिवार पहिरोको उच्च जोखिममा रहेका छन्। उक्त पालिकाको वडा नम्बर 3 चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन्। पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीड़ितले माग गरेका छन्। सुनापती 3 पर्ने केउरेनी, साउनी, नागासिवा र च्याङदुङ टोलका बासिन्दा विस्थापित हुने खतरा रहेको छ। विगत लामो समयदेखि सामान्य पहिरो खस्दै आएको उक्त बस्तीमा यही असोज 17-18 र 19 गते परेको अविरल वर्षाको कारण झन जोखिममा परेको हो। ओखलढुङ्गामा 100 जनामा क्षयरोग संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 चालू आर्थिक वर्ष 2082-83 हालसम्ममा यो संख्यामा संक्रमित भेटिएका हुन्। कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष 2081-82 65 पुरूष र 30 महिलामा क्षयरोग पाइएको थियो। चालू आर्थिक वर्षको हालसम्म 3 पुरूष र 2 महिलामा क्षयरोग संक्रमण पुष्टि भएको पनि उहाँले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उपलब्धिमूलक वार्ता भएको बताउनु भएको छ। हिजो भएको टेलिफोन वार्तापछि युक्रेन युद्धको विषयमा वाशिङटन र मस्कोका टोलीहरू अर्को हप्ता भेट्ने बताइएको छ। वार्ता युक्रेनी राष्ट्रपति जेलेन्स्कीले व्हाइट हाउस भ्रमण गर्नुभन्दा एक दिन अघि भएको हो, जबकि ट्रम्पले युक्रेनलाई रूसभित्रसम्म प्रहार गर्न सक्ने टोमाहाक मिसाइल दिने वा नदिने विचार गरिरहनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकू समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरूद्ध सैन्य कार्यवाही गर्न बाध्य हुने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो चेतावनी दिनुभएको हो। हमासले बाँकी मृत बन्दकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिनपछि यस्तो चेतावनी दिनुभएको हो। अब खेल समाचार। नेपालले ओमानमा जारी आईसीसी पुरूष टी20 विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनौटको उपाधिको लागि आज सामोआसँग खेल्दैछ। ओमानको अल अमरित क्रिकेट मैदानमा खेल अपरान्न 4:15 शुरू हुनेछ। जारी प्रतियोगिता अन्तर्गत नेपालको यो अन्तिम खेल हो। नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ। सन् 2026 फेब्रुअरी 7 मार्च 8 भारत र श्रीलंकामा आयोजना हुने टी20 विश्वकप प्रतियोगिताको लागि नेपाल छनौट भइसकेको छ। नेपालले आजको खेलमा सामोआलाई पराजित गरे प्रतियोगिताको उपाधि जित्नेछ। सामोआ विश्वकपको छनौटबाट बाहिरिएको छ। सामोआ सुपर 6 जित विहीन रहेको छ। नेपाल समूह चरणमा जापान र कतारलाई पराजित गर्दै सुपर 6 प्रवेश गरेको थियो। सुपर 6 नेपालले हालसम्म खेलेका सबै खेल जितेको छ। नेपाल 8 अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपाली टोलीमा रोहित कुमार पौडेल कप्तान छन् दिपेन्द्र सिंह ऐरी उपकप्तान, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामी छाने, सन्दीप ज्वरा, आरिफ शेख, ललित नारायण राज वंशी, गुलशन झा र सोमपाल कामी रहेका छन्। यूएई छ अंकको साथ दोस्रो तथा ओमान पनि छ अंक सहित तेस्रो स्थानमा रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग प्रधानमन्त्री सुशीला कार्कीद्वारा औपचारिक ब्रिफिङ, समसामयिक विषयबारे छलफल जारी। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाको लागि सरकार पूर्ण रूपमा सजग रहेको गृहमन्त्रीद्वारा जानकारी। युक्रेन युद्धको विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र आईसीसी पुरूष टी20 विश्वकप एसिया र एशिया प्यासिफिक छनौटको उपाधिको लागि नेपाल आज सामुआसँग प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।